नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। साथमा छु म निर्मला ठकुराठी। आज मिति 2079 साल असोज महिनाको 30 गते आइतबार, तदनुसार 2022 अक्टोबर 16 तारीख, नेपाल सम्वत 1142। पहिलो समाचार लिँदैछौ गोर्खापत्रबाट। बन्द सूचीका 27 उम्मेद्वार विरूद्ध उजुरी शीर्षकमा गोर्खापत्रले प्राथमिकताका साथ अग्रपृष्ठमा समाचार बनाएको छ। प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्द सूचीका उम्मेद्वार विरूद्धमा परेको उजुरीमाथि छानबिन शुरू भएको छ। निर्वाचन आयोगले कार्तिक 9 गते उम्मेद्वारको बन्द सूचीको अन्तिम नामावली प्रकाशन गर्ने तयारी स्वरूप उजुरीमाथि छानबिन शुरू गरेको हो। आयोगको समानुपातिक तर्फको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत यज्ञ प्रसाद भट्टराईले दावी विरोधका लागि तोकिएको समयभित्र 27 उजुरी परेको बताउनुभयो। आयोगले असोज 29 गतेसम्म बन्द सूचीमा परेका उम्मेद्वार विरूद्ध दावी विरोधका लागि समय तोकेको थियो। प्रतिनिधि सभातर्फ 12 र प्रदेश सभातर्फ 15 उजुरी परेका हुन्। निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेपाली कांग्रेस, बहुजन एकता पार्टी, जनमत पार्टी, नेकपा माओवादी केन्द्र, नेपाल सुशासन पार्टी, जनता समाजवादी पार्टीले बुझाएका उम्मेद्वारको बन्द सूचीबारे उजुरी परेको छ। सहायक निर्वाचन अधिकृत भट्टराईले भन्नुभयो, दुईवटा पार्टीमा नाम रहेको अल्पसंख्यकको सूचीमा नाम रहे पनि सो समूहका नरहेको, लाभको पदमा बहाल हुँदाहुँदै उम्मेद्वार बनेको तथा आफ्नो मंजूरी बेगर नै सूचीमा नाम राखिएको प्रकृतिका उजुरी परेका छन्। अधिकृतको कार्यालयका अनुसार सांस्कृतिक संस्थानका अध्यक्ष प्रेमनाथ अधिकारी लाभको पदमा हुँदाहुँदै उम्मेद्वार बन्नु भएको भन्दै उहाँ विरूद्ध उजुरी परेको छ। एक निजी टेलिभिजनमा कार्यरत संचारकर्मी विरूद्ध समेत उजुरी परेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिनिधि सभातर्फ बन्द सूचीमा नाम रहेका स्याङ्जाका संचारकर्मी शिव डुम्रे विरूद्ध उजुरी परेको हो। आयोगले कालो सूचीमा रहेका स्थानीय निर्वाचनमा उम्मेद्वार भई खर्च नबुझाउँदा तिर्नुपर्ने जरिवाना नतिरेको दलको उम्मेद्वारको नाम फिर्ता लिएपछि थपिएका उम्मेद्वारको नाम सोही क्रममा हुनुपर्ने बेहोराका उजुरी परेको जनाएको छ। सहायक निर्वाचन अधिकृत भट्टराईले भन्नुभयो, असोज 30 देखि कार्तिक 5 गते भित्र आयोगले उक्त उजुरी उप छानबिन गरेर निर्णय गर्नेछ। बन्द सूचीका 27 उम्मेद्वार विरूद्ध उजुरी शीर्षकमा गोर्खापत्रले अग्रपृष्ठमा समाचार बनाएको छ। एकतीस वर्षदेखि डडेलधुरा, उही मुद्दा उही अनुहार, यो शीर्षक हो कान्तिपुरको प्रमुख समाचारको। वीर अस्पताल सहित देशका 9 संघीय अस्पतालमा सूचीकृत छ डडेलधुरा अस्पताल, जहाँ 29 विशेषज्ञ डाक्टरको दरबन्दी छ तर एकजना मात्र कार्यरत रहेका छन्। मानव विकास सूचकांकमा देशका 77 जिल्लामध्ये डडेलधुरा 50 स्थानमा रहेको छ। त्यहाँका प्रतिनिधि देउबा 6 पटक प्रधानमन्त्री बन्ने दौड़मा हुनुहुन्छ। नेपालीको औसत आयु 71 वर्ष 4 महिना, तर डडेलधुरावासीको औसत आयु 7 वर्ष कम अर्थात 64 वर्ष 4 महिना मात्रै रहेको छ। देशको साक्षरता दर 80% भन्दा बढ़ी तर तथ्याङ्क कार्यालय डडेलधुराले प्रकाशन गरेको वस्तुगत विवरण अनुसार त्यहाँको साक्षरता दर 65.31% मात्रै छ। प्रजातन्त्र बहालीपछिको चुनाव 2048 वैशाख 29 हुँदै थियो। पहिलो पटक संसदीय राजनीतिमा होमिनु भएका कांग्रेस नेता शेरबहादुर देउवाले 2 दिन अघि डडेलधुरा सदरमुकाम खलंगामा चुनावी अभियानको अन्तिम सभा गर्नुभयो। राष्ट्रिय पञ्चायतका सदस्यहरूले जस्तो जीवनशैली मैले कहिले अपनाउने छैन, म पनि त्यस्तै विलासी जीवनशैलीमा रमेर डडेलधुरालाई बिर्सेछु भने त्यसपछि मलाई भोटै नदिनु, त्यतिन्जेलसम्म डडेलधुराबाट राष्ट्रिय पञ्चायतमा निर्वाचित धर्मानन्द जोशी बाहेकका गणेश प्रसाद भट्ट, नारायण दत्त भट्ट, लाल बहादुर कडायत र कर्ण बहादुर भण्डारीको जीवनशैली र वाफ र विलासिताले भरिएको थियो। डडेलधुरा बाहेक पनि धनगढ़ी, महेन्द्रनगर, काठमाण्डु लगायत स्थानमा घर बनाएर बस्न थालेकाले निराश जनताको भावना बुझ्नु भएको देउबाले खलंगाको टुरीखेलमा आयोजित सभामा उहाँहरूको नामै लिएर आफ्नो प्रतिबद्धता व्यक्त गर्नुभएको थियो। 31 वर्षदेखि डडेलधुरा, उही मुद्दा उही अनुहार, कान्तिपुरले मुख्य समाचार बनाएको छ। मधेसमा बदलियो समीकरण के होला परिणाम शीर्षकमा नयाँ पत्रिकाले मुख्य समाचार बनाएको छ। राष्ट्रिय राजनीति र संघीय सरकार गठनमा महत्वपूर्ण मानिने मधेस प्रदेशमा गत निर्वाचन भन्दा बिल्कुल फरक परिदृश्य देखा परेका छन्। स्थानीय शक्तिबीचको टकराव र अन्तिम समयमा नाटकीय ढंगले बदलिएको प्रमुख दलहरूको समीकरणले 2074 भन्दा फरक परिणाम आउने विश्लेषकहरूको आकलन छ। स्थानीय निर्वाचनको परिणाम र दलहरूका पछिल्ला समीकरण विश्लेषण गर्दा मधेसका 32 सीटमा क्षेत्रीय भन्दा राष्ट्रिय दललाई अनुकूलता थपिएका छन्। मधेस केन्द्रित दलहरूको विभाजन र मधेस आन्दोलनको रापतापमा आएको क्षयीकरणले पनि मधेसका दल मधेसमै कमजोर हुने विश्लेषकहरूको भनाई छ। यसबीचमा मधेस केन्द्रित दल र तिनको नेतृत्वले गरेका प्रयोगले समेत उनीहरूकै लागि राजनीतिक र अंकगणितीय प्रतिकूलता थपेको छ। नागरिकता विधेयकमा देखिएको भूमिकाका कारण एमाले पनि प्रश्नको घेरामा छ। यद्यपि एमाले त्यो अस्वीकार गर्छ। 2074 प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनका मधेस आन्दोलनमा होमिएका दुई मधेस केन्द्रित दल राष्ट्रिय जनशक्ति पार्टी हाल लोसपा र संघीय समाजवादी फोरम हाल जसपा गठबन्धन गरेर चुनावमा होमिएका थिए। त्यसबेला एमाले र माओवादी गठबन्धन बनाएर चुनाव लड़ेका थिए। कांग्रेस एक्लै मैदानमा उत्रिएको थियो। मधेसका 32 सीट मध्ये त्यति बेला प्रतिनिधि सभातर्फ राजपा 10 र संघीय समाजवादी फोरम 9 सीट जित्न सफल भएका थिए। त्यस्तै कांग्रेस ले 6, माओवादीले 5 र एमाले 2 सीट जितेका थिए। त्यस्तै प्रदेश सभातर्फ फोरमले सबैभन्दा बढ़ी 29 र राजपाले 25 सीट जितेर प्रदेश सरकार बनाएका थिए। एमाले 14, माओवादीले 6, कांग्रेसले 8 र स्वतन्त्रले 1 सीट जितेका थिए। मधेसमा बदलियो समीकरण के होला परिणाम शीर्षकमा नयाँ पत्रिकाले मुख्य समाचार बनाएको छ। मन्त्रीबाटै आचार संहिता उल्लंघन शीर्षकमा राजधानीले समाचार बनाएको छ। सरकारका अधिकांश मन्त्रीले निर्वाचन आचार संहिताको धज्जी उडाउँदै सरकारी गाड़ीको दुरूपयोग गर्दै प्रचार प्रसारमा सरिक भइरहेका छन्। प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन सम्बन्धी आचार संहिता 2079 अनुसार सरकारका मन्त्रीहरूले निर्वाचन प्रचार प्रसारमा सरकारी गाड़ी र सरकारी साधन स्रोत प्रयोग गर्न पाउँदैनन्। तर सरकारका झण्डै 14 मन्त्री अहिले मन्त्रालयका विभिन्न साधन स्रोत र गाड़ी को दुरूपयोग गर्दै आफ्नो चुनाव प्रचार र घर दैलो गरिरहेका छन्। मन्त्रीबाटै आचार संहिता उल्लंघन शीर्षकमा राजधानीले अग्रपृष्ठमा प्राथमिकताका साथ समाचार बनाएको छ। प्रतिद्वन्दीसँग सहकार्य गरेर चुनाव जित्ने दाऊ, यो शीर्षक हो नेपाल समाचार पत्रको मुख्य समाचारको। सत्तारूढ़ गठबन्धनका मुख्य नेता समेत रहेका नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा तीनपटक आफूसँग पराजित माओवादी केन्द्रका सुदूरपश्चिम इन्चार्ज खगराज भट्टसँग सहकार्य गरेर चुनावी मैदानमा उत्रिनु भएको छ। डडेलधुरामा गठबन्धन नगरेर स्वच्छ प्रतिस्पर्धा गर्ने नेपाली कांग्रेस जिल्ला कार्य समितिको निर्णय विपरीत पछिल्ला तीन पटकका निर्वाचनमा आफ्ना निकटतम प्रतिद्वन्दी रहेका भट्टलाई प्रदेशसभा निर्वाचन क्षेत्र कबाट गठबन्धनको उम्मेद्वार बनाउनुभएका प्रधानमन्त्री देउवाले माओवादीसँग सहकार्य गरेर चुनाव जित्ने रणनीति बनाउनु भएको हो। प्रधानमन्त्री देउवाले मात्र होइन, वहाँसँग प्रतिनिधि सभा सदस्यका लागि प्रतिस्पर्धा गरिरहनुभएका नेपाली कांग्रेस बीपीका वरिष्ठ उपसभापति कर्णबहादुर मल्लले पनि 2074 सालको निर्वाचनमा आफूसँग प्रदेशसभा निर्वाचन क्षेत्र खमा छिनोमतले पराजित डाक्टर तारा जोशीसँग सहकार्य गर्नुभएको छ। शनिबार संयुक्त पत्रकार सम्मेलन गर्दै नेपाली कांग्रेस बीपीका तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेद्वार मल्ल र सत्तारूढ़ गठबन्धनबाट टिकट नपाएपछि विद्रोह गरेर स्वतन्त्र उम्मेद्वार बन्नुभएका नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य डाक्टर जोशीले चुनावी तालमेल गरेर प्रधानमन्त्री देउवा नेतृत्वको गठबन्धनलाई पराजित गर्ने उद्घोष गर्नुभएको छ। प्रतिद्वन्दीसँग सहकार्य गरेर चुनाव जित्ने दाऊ, यो शीर्षक हो नेपाल समाचार पत्रको मुख्य समाचार। प्रत्यक्ष उम्मेद्वारीमा महिलालाई कम प्राथमिकता शीर्षकमा नागरिकले अग्रपृष्ठमा समाचार बनाएको छ। राजनैतिक दलहरूले महिलालाई प्रत्यक्षतर्फको चुनाव लड़ाउन त्यति रूचि देखाउँदैनन् जसका कारण चुनावी मैदानमा महिलाको संख्या निकै कम हुने गर्छ। दलहरूले महिलालाई नपत्याउँदा मंगिर 4 गते हुने निर्वाचनका लागि पुरूषको तुलनामा निकै थोरै महिला मात्र चुनावी मैदानमा उत्रिएका छन्। ठूला भनिएका राजनैतिक दलले महिलालाई समानुपातिकमा सीमित गरिदिएका छन्। चुनावी परिणाम आफ्नो पक्षमा पार्न गठबन्धन गरेका दलले महिलालाई प्रत्यक्ष चुनाव लड्ने अवसर दिन नचाहेको देखिन्छ जसका कारण प्रत्यक्षतर्फ चुनाव लड्न चाहँदैनन् पनि टिकटबाट वञ्चित हुनु परेको गुनासो महिलाहरूले गर्ने गरेका छन्। मंगिरमा हुने निर्वाचनमा प्रतिनिधि सभातर्फ जम्मा उम्मेद्वार संख्या 2412 रहेको छ। तीमध्ये 225 जना महिला मात्र प्रत्यक्षतर्फ उम्मेद्वार छन्। चुनाव जित्दै आएका दलबाट समेत महिला उम्मेद्वार निकै कम छन्। ठूला दल मध्येबाट सबैभन्दा धेरै महिलालाई चुनावी मैदानमा पठाउने दल नेकपा एमाले बनेको छ। एमाले 141 उम्मेद्वारलाई चुनावी मैदानमा पठाएको छ। तीमध्ये 11 जना महिला छन्। विभिन्न साना दलबाट 100 भन्दा बढ़ी महिला उम्मेद्वार चुनाव भिड्दैछन्। त्यसै गरी स्वतन्त्र रूपमा उम्मेद्वारी दिने महिला 77 जना छन्। सबैभन्दा धेरै काठमाण्डुबाट 17 जना महिला स्वतन्त्र उम्मेद्वार बनेका छन्। प्रत्यक्ष उम्मेद्वारीमा महिलालाई कम प्राथमिकता, नागरिकले प्राथमिकताका साथ समाचार बनाएको छ। विद्यार्थी राजनीतिका उम्मेद्वार धेरै शीर्षकमा गोर्खापत्रले अग्रपृष्ठमा समाचार बनाएको छ। आगामी मंगिर 4 गते हुने प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनमा केन्द्रीय विद्यार्थी संगठनको राजनैतिक पृष्ठभूमिबाट आएका उम्मेद्वार उल्लेख्य छन्। प्रमुख दल नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र लगायत साना दलले समेत पार्टीको नर्सरी मानिने विद्यार्थी संगठनलाई आधार बनाएर उदाएका व्यक्तिलाई संघीय र प्रदेशसभा सदस्यको उम्मेद्वार बनाएका छन्। यसरी प्रतिस्पर्धा आएका मध्ये केही पार्टीको केन्द्रीय राजनीतिमा जमिसकेका छन्, केही भने भर्खरै चुनावी अनुभव लिँदैछन्। प्रधानमन्त्री शेरबहादुर देउवा नेपाल विद्यार्थी संघको संस्थापक सभापति हुनुहुन्छ। वहाँ डडेलधुराबाट प्रतिनिधि सभा सदस्यको उम्मेद्वार बन्नुभएको छ। संघकै पूर्व अध्यक्ष तथा गृहमन्त्री बालकृष्ण खाँड रूपन्देही क्षेत्र नम्बर 3 तथा पूर्व अध्यक्ष बलबहादुर केसी सोलुखुम्बुबाट प्रतिनिधि सभा सदस्यको उम्मेद्वार हुनुहुन्छ। कांग्रेस महामन्त्री विश्व प्रकाश शर्मा पनि नेवी संघका पूर्व अध्यक्ष हुनुहुन्छ। वहाँ झापा क्षेत्र नम्बर 1 प्रतिनिधि सभा सदस्यको उम्मेद्वार बन्नुभएको छ। काठमाण्डौ क्षेत्र नम्बर 4 प्रतिनिधि सभाको उम्मेद्वार बन्नुभएका पार्टीका महामन्त्री गगन थापा पनि संघको पूर्व महामन्त्री हुनुहुन्छ। संघका पूर्व अध्यक्षहरू धनराज गुरूङ र किशोर सिंह राठौर क्रमशः स्याङजा क्षेत्र नम्बर 2 तथा बाँके क्षेत्र नम्बर 3 प्रतिनिधि सभा सदस्यको उम्मेद्वार रहनु भएको नेवी संघका अध्यक्ष दुजाङ शेर्पाले जानकारी दिनुभयो। त्यस्तै काठमाण्डौ क्षेत्र नम्बर 5 प्रतिनिधि सभा सदस्यको उम्मेद्वार बन्नुभएका प्रदीप पौडेल तथा कञ्चनपुर क्षेत्र नम्बर 2 प्रतिनिधि सभा सदस्यको उम्मेद्वार रहनुभएका एनपी साउद पनि संघको पूर्व अध्यक्ष हुनुहुन्छ। संघका पूर्व केन्द्रीय उपाध्यक्ष जीत शेरचन बागलुङ क्षेत्र नम्बर 2 अन्तर्गत प्रदेशसभा 6 प्रदेशसभा उम्मेद्वार बन्नु भएको छ। अध्यक्ष शेर्पाका अनुसार संघका पूर्व उपाध्यक्ष डम्बर आङदेम्बे इलाम क्षेत्र नम्बर 2 प्रतिनिधि सभा सदस्यको उम्मेद्वार बन्नु भएको छ। विद्यार्थी राजनीतिका उम्मेद्वार धेरै शीर्षकमा गोर्खापत्रले अग्रपृष्ठमा प्राथमिकताका साथ समाचार बनाएको छ। निर्वाचनको सघन तयारी, मतदाता शिक्षा फेरि घर दैलोमै शीर्षकमा अन्नपूर्णले अग्रपृष्ठमा समाचार बनाएको छ। निर्वाचन आयोगले मतदाता शिक्षाका लागि फेरि घर दैलो कार्यक्रम सञ्चालन गर्ने भएको छ। स्थानीय तह निर्वाचनमा यो घर दैलो रोकेर मतदान केन्द्रमै यो कार्यक्रम सञ्चालन गरिएको थियो, तर उक्त कार्य प्रभावकारी भएन। झण्डै 6% मत बदर भयो। यसपटक स्वयंसेविका परिचालन गरी घर दैलो कार्यक्रम सञ्चालनमा ल्याउँदैछौ। आयोगका सहायक प्रवक्ता सूर्य प्रसाद अरियालले भन्नुभयो, स्थानीय तहसंघको सहकार्यमा यो कार्यक्रम सञ्चालनमा ल्याउँदैछौ। निर्वाचनको सघन तयारी, मतदाता शिक्षा फेरि घर दैलोमा शीर्षकमा अन्नपूर्णले अग्रपृष्ठमा समाचार बनाएको छ। समन्वय समिति गठन गरिने शीर्षक दिँदै गोर्खापत्रले अग्रपृष्ठमा समाचार बनाएको छ। सत्ता साझेदार चार दलीय बैठकले चुनावी अभियान प्रभावकारी बनाउन सबै दललाई परिचालन गर्न केन्द्र प्रदेश जिल्लामा निर्वाचन परिचालन समन्वय समिति गठन गर्ने निर्णय गरेको छ। नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी, माओवादी केन्द्र, नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताको बैठकले जिल्लाको आवश्यकता अनुसार गठबन्धन दलबीच छलफल गरी अन्य समिति गठन गर्न सक्ने निर्णय गरेको हो। समन्वय समिति गठन गरिने यो शीर्षक हो गोर्खा पत्रको अग्रपृष्ठको। निकासीमा थप नगद अनुदान सुविधा शीर्षकमा कारोबारले मुख्य समाचार बनाएको छ। निर्यात क्षेत्रलाई प्रोत्साहन गर्न सरकारले नगद अनुदान सम्बन्धी व्यवस्थालाई संशोधन गरेको छ। संशोधित व्यवस्थाले नगद अनुदान सम्बन्धी सुविधालाई थप फराकिलो बनाएको छ भने बढ़ी निकासी गर्नेले थप सुविधा पाउनेछन्। निर्यात अनुदान प्रदान गर्ने सम्बन्धी कार्यविधि 2079 दोस्रो संशोधन लागू गर्दै सरकारले निर्यातमा अनुदान पाउने वस्तु र उद्योगको वार्षिक निर्यात 50 करोड़ भन्दा बढ़ी भए थप सुविधाको व्यवस्था गरेको छ। जस अनुसार वार्षिक 50 करोड़ भन्दा बढ़ी निर्यातमा 8% नगद अनुदानको व्यवस्था गरिएको छ। निकासीमा थप अनुदान नगद अनुदान सुविधा शीर्षकमा कारोबारले मुख्य समाचार बनाएको छ। रेडियो नेपालबाट कार्यक्रम अखबार सुन्दै हुनुहुन्छ। एकैछिन विज्ञापन र सन्देश।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउ न।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी प्रसंग छोटकरीमा। कोइला अभावको बहानामा दुई सरकारी सिमेन्ट उद्योग बन्द शीर्षकमा नयाँ पत्रिकाको अर्थ पृष्ठमा समाचार छ। पूर्ण सरकारी स्वामित्वका उदयपुर र हेटौडा सिमेन्ट उद्योग दशैं अघिदेखि बन्द छन्। विश्व बजारमा बढ़ेको कोइलाको भाव अहिले सस्तिन थाले पनि दुवै उद्योग व्यवस्थापनले कोइलाको चरम अभाव भएको बहाना बनाउँदै उद्योग बन्द गरेका हुन्। 14 असोजदेखि बन्द भएको उदयपुर सिमेन्ट उद्योग खुलाउन व्यवस्थापनले चासो नदिएपछि मजदूर र कर्मचारीले शनिबार बिहान महाप्रबन्धक गोपी कृष्ण नेउपानेलाई लिखित ध्यान आकर्षण गराएका थिए। त्यसपछि शनिबार साँझ उदयपुर पुग्ने र आइतबारबाट उद्योग खोल्ने आश्वासन दिनुभएको थियो। कोइला अभावको बहानामा दुई सरकारी सिमेन्ट उद्योग बन्द शीर्षकमा नयाँ पत्रिकाको अर्थ पृष्ठमा समाचार छ। यता राज्यले कहिले बिसाउला पेन्सनको भारी शीर्षकमा नागरिकले समाचार बनाएको छ। राज्य आर्थिक रूपले स्वस्थ नभएका बेला सरकारी कोषबाट तलब खाने कर्मचारीको पेन्सनको अंक बढ़दा राज्यलाई आर्थिक भार थपिँदै गएको छ। पेन्सनको अंक घट्ने भन्दा वर्षेनी बढ़दै गएकाले राज्य त्यसले थिचिँदै गएको छ। पेन्सनको अनिवार्य दायित्व घटाउन सरकारले कुनै त्यस्तो विशेष रणनीति तय गरेको छैन। राज्यले कहिले बिसाउला पेन्सनको भारी शीर्षक दिँदै नागरिकले समाचार बनाएको छ। माथिल्लो दोर्दी एको व्यापारिक उत्पादन कार्तिकदेखि शीर्षकमा गोर्खापत्रको अर्थ पृष्ठमा समाचार छ। लमजुङको दोर्दी खोलामा निर्माण सम्पन्न भएको 25 मेगावाटको माथिल्लो दोर्दी ए जलविद्युत आयोजनाले कार्तिकदेखि व्यापारिक उत्पादन थाल्ने भएको छ। दोर्दी गाउँपालिका 6 ढोडेनी भएर बग्ने दोर्दी खोलामा लिबर्टी इनर्जी कम्पनी लिमिटेडले निर्माण गरेको यो आयोजनाबाट परीक्षण उत्पादन शुरू भइसकेको छ र उत्पादित बिजुली केन्द्रीय प्रणालीमा थपिएको छ। माथिल्लो दोर्दी एको व्यापारिक उत्पादन कार्तिकदेखि शीर्षकमा गोर्खापत्रले अर्थ पृष्ठमा समाचार बनाए छ। उत्पादन बढ़ेपछि सयपत्री माला आयात घटाइँदै शीर्षकमा कान्तिपुरको अर्थ पृष्ठमा समाचार छ। तिहारको भाइटिका आउन केही दिन बाँकी छ, त्यसैले मखमली फूल किसानलाई यति बेला भ्याइ नभ्याइ छ। मखमली फूल नबिग्रिने हुँदा किसान यति बेला फूल टिप्न र माला बनाउन व्यस्त छन्। उनीहरूले आफ्ना उत्पादनलाई बजारमा समेत पुर्याइसकेका छन्। भक्तपुर गुण्डुकी अनिता बस्नेतले व्यावसायिक फूल खेती गर्नुभएको छ। मौसमी फूल खेती भन्दा बाह्रै मास खेती गर्दा धेरै फाइदा हुने उहाँको अनुभव छ हालसम्म मखमली फूलका 18,000 थानमाला बजार पुर्याइसकेको उहाँले बताउनुभयो। उत्पादन बढ़ेपछि सयपत्री माला आयात घटाइँदै कान्तिपुरको अर्थ पृष्ठमा समाचार छ। रित्तिदै पहाड़ भरिदै तराई शीर्षकमा गोर्खापत्रले अग्रपृष्ठमा समाचार बनाएको छ। तेलिया र कुरुलेते नुपाको बस्ती यति बेला सुनसान छ। दशक अघि निकै गुलजार हुने गरेका यी बस्ती बसाई सराईको मारमा परेका छन्। बाक्लो बस्ती रहेका साबिकका यी गाउँ विकास समितिमा गाउँलेलाई साह्रो गाह्रो पर्दा तत्काल भेला हुन्थे, तर अवस्था पूरै फेरिएको छ। समस्याप्रति हार गुहार गर्दा अब सुन्ने वा सहयोग गर्ने छिमेकी पाउन नसकिने अवस्था भइसकेको छ। तेलियाका बासिन्दा मेघराज खतेउडाले भन्नुभयो, पहिले जस्तो रमाइलो पनि छैन, समस्या पर्दा सहयोग गर्न आउने छिमेकी फेला पार्न मुस्किल छ, विकास निर्माण ठप्प छ। यहाँका बासिन्दा झापा रंग सुनसरी काठमाण्डु लगायत स्थानमा बसाई सरेका छन्। गुणस्तरीय शिक्षा स्वास्थ्य रोजगारी लगानी उद्योग व्यवसाय सुरक्षा सामाजिक सम्बन्ध र समानता खोज्दै तराई झर्ने क्रम तीव्र हुँदै जाँदा प्रदेश एकका हिमाली र पहाड़ी बस्ती रित्ता बन्दै गएका छन्। रित्तिदै पहाड़ भरिँदै तराई शीर्षकमा गोर्खापत्रले अग्रपृष्ठमा समाचार बनाएको छ। तीन दर्जन वस्तु निर्यातमा अनुदान शीर्षकमा नागरिकको आर्थिक पृष्ठमा समाचार छ। मुलुकले वार्षिक करिब 17 अर्ब रूपियाँ व्यापार घाटा बेहोरी रहेको अवस्थामा सरकारले निर्यातमा अनुदान दिने नीति लिएको छ। स्वदेशी उत्पादन बढ़ाएर व्यापार घाटा कम गर्न तीन दर्जन वस्तु निर्यातमा 8% नगद अनुदान दिन लागेको हो। तीन दर्जन वस्तु निर्यातमा अनुदान नागरिकको आर्थिक पृष्ठमा समाचार छ। अब सम्पादकीय पर्यटकीय नगरीमा खेल महामहोत्सव शीर्षक दिँदै गोर्खापत्रले सम्पादकीय बनाएको छ। लामो प्रतीक्षापछि पर्यटकीय नगरी पोखरामा राष्ट्रिय खेलकुदको 9 संस्करणको औपचारिक उद्घाटन भएको छ। यो राष्ट्रका निम्ति असाध्य महत्वपूर्ण उत्सव हो। पोखराले पहिलो पटक यस्तो राष्ट्रिय महोत्सव आयोजना गरेको भने होइन। यसअघि राष्ट्रिय खेलकुदको दोस्रो संस्करण 2040 पनि पोखरामै भएको थियो। पर्यटकीय नगरीमा खेल महामहोत्सव शीर्षकमा गोर्खापत्रले सम्पादकीय बनाएको छ। राष्ट्रिय खेलकुदमा खेलाची शीर्षक दिँदै अन्नपूर्णले सम्पादकीय बनाएको छ। 6,000 भन्दा धेरै खेलाड़ी 36 थरी खेलका 400 थरी इभेन्ट विभागीय गैरावासीय र प्रदेशका समूह समेत गरी 11 टोली 400 स्वर्ण पदकका लागि प्रतिस्पर्धा। शुक्रबार पोखरामा शुरू 9 राष्ट्रिय खेलकुद प्रतियोगिताका विशेषता धेरै छन्। राष्ट्रिय खेलकुदमा खेलाची भन्दै अन्नपूर्णले सम्पादकीय बनाएको छ। लघुवित्तका व्यथिति सुधार शीर्षकमा कान्तिपुरले सम्पादकीय बनाएको छ। यसै गरी आचार संहिताको उल्लंघन शीर्षक दिँदै राजधानीले सम्पादकीय बनाएको छ। चुनाव नजिकिँदै गर्दा धमाधम लाइसेन्स शीर्षकमा कारोबारले सम्पादकीय बनाएको छ भने डेंगीमा चुक्यो नेतृत्व शीर्षकमा नेपाल समाचार पत्रले सम्पादकीय बनाएको छ। केही महिना यता डेंगीका कारण मुलुकमा करिब 50 नागरिकले ज्यान गुमाइसकेका छन्। एकातिर नागरिकले अकाल मृत्यु भोगिरहेका छन् भने डेंगी जित्ने बिरामीको पनि शारीरिक तन्दुरूस्तीमा ठूलो गिरावट आएको देखियो। डेंगू जितेका 40 वर्षीय नागरिकहरू 70 वर्षको कमजोर वृद्ध जस्तो शारीरिक शिथिलता र मानसिक निराशामा छन्। आज राज्यको नेतृत्वमा रहेका र भोलि नेतृत्वमा आउने सपना देखिरहेका शक्तिको कुनै पनि गतिविधिले यस गम्भीर स्वास्थ्य समस्यालाई महत्व दिएको देखाएन। डेंगीमा चुक्यो नेतृत्व नेपाल समाचार पत्रले सम्पादकीय बनाएको छ। यो सँगै कार्यक्रम अखबारको निर्धारित समय सकियो। कार्यक्रम अन्तर्संवाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।